स्वास्थ्य सचेतनाको लागि अनलाइन रेडियो हिमालीश्वरहरू प्रस्तुत गर्दैछ स्वास्थ्य छलफल। म रोमन अधिकारी स्वास्थ्य क्षेत्रका विविध व्यक्तित्वहरू समक्ष हाम्रै जीवनसँग जोडिएका रोग निरोग र निदानका विषयहरूमा कुराकानी गर्दैछु। आफू पनि सुन्नुहोस्, अरूलाई पनि सुन्न प्रेरित गर्नुहोस् हिमाली स्वरहरूमा कार्यक्रम स्वास्थ्य छलफल। अनलाइन रेडियो हिमाली स्वरहरूको स्वास्थ्य छलफल कार्यक्रमबाट म रोमन अधिकारीको नमस्कार। श्रोताहरू, आजको कार्यक्रममा म न्युयोर्क सहरस्थित ब्रोङ्क्स लेबनन हस्पिटलमा कार्यरत डाक्टर उपेन्द्र महतसँग चिसो महिनामा अधिकांश बच्चा वृद्धहरूलाई हुने स्वास्थ्य समस्या निमोनियाको बारेमा कुराकानी गर्न गइरहेको छु। डाक्टर साहब, तपाईँलाई यस स्वास्थ्य छलफल कार्यक्रममा स्वागत छ।
धन्यवाद रोमनजी।
निमोनिया वास्तवमा कस्तो खालको शारीरिक बिरामी हो, यसको अलिकता पृष्ठभूमि बताइदिनुहोस् न।
बहुतै राम्रो चाहिँ विषयमा हामी छलफल गर्न गइरहेका छौँ, विशेष गरेर यो सिजनमा। निमोनिया एक किसिमको हाम्रो कुनै पनि उमेर कुनै पनि लिङ्गका मानिसमा लाग्ने फोक्सोमा हुने इन्फेक्सनलाई हामी विशेष गरेर निमोनिया भन्छौँ। यसले कुनै लिङ्ग, कुनै जात, कुनै भात, कुनै पनि उमेरका मान्छेहरूलाई छुटाउँदैनन्। त्यसकारण यो रोग चाहिँ भर्खर जन्मिएको बच्चाहरूदेखि लिएर वृद्ध मान्छेहरूसम्म पनि चाहिँ एकदम कमन हुन्छ।
अनि युवाहरूलाई चाहिँ कतिको चान्स छ निमोनियाको?
युवाहरूमा पनि यो रोग उत्तिकै सङ्ख्यामा देखिने गरेको छ। विशेष गरेर यो रोगले चाहिँ भर्खर जन्मिएको बच्चाहरू वा वृद्ध मान्छेहरूलाई बढी चाहिँ यसले चाहिँ आक्रमण गर्ने भए तापनि यो रोग युवा उमेरका मान्छेहरूमा पनि उत्तिकै रूपमा चाहिँ प्रिभेलेन्ट देखिएको छ।
अनि एउटा कुरा, जस्तो कि अधिकांश समयमा बच्चा जन्मिने बित्तिकै निमोनिया भयो भनेर मान्छेहरू निकै अत्तालिएको पनि देखिन्छ। बच्चा जन्मिने बित्तिकै निमोनिया हुनु को प्रमुख कारण के हो, अथवा गर्भवती हुँदाखेरि वास्तवमा कस्तो खालको सावधानी नपुर्याउँदाखेरि जन्मिने बित्तिकै बच्चालाई निमोनिया हुनसक्छ, यसबारेमा प्रश्न पारिदिनुहोस् न।
यो चाहिँ बहुतै राम्रो क्वेसन छ रोमनजी। विशेष गरेर जब महिलाहरू चाहिँ गर्भवती हुन्छन् त्यो समयमा हामी एउटा प्रिनेटल केयर भन्छौँ। त्यतिखेर चाहिँ एउटा सर्टेन इन्टरभलमा प्रत्येक एक महिना प्रत्येक दुई महिनामा गर्भवती महिलाहरू चाहिँ स्त्री रोग विशेषज्ञ कहाँ जचाउन जान्छन् र प्रत्येक पल्टको त्यो भिजिटमा यदि जुन छ महिलाहरूको जुन छ बर्थ क्यानल भन्छौँ हामी, जहाँबाट चाहिँ बच्चा जन्मन्छन् त्यो एरियामा चाहिँ कुनै किसिमको इन्फेक्सनहरू छ कि छैनन् भनेर प्रत्येकपल्ट टेस्टहरू हुने गर्छ। यसरी चाहिँ जुन महिलाहरूमा महिलाहरूको बर्थ क्यानलमा चाहिँ कुनै पनि किसिमको सङ्क्रामक रोगहरू चाहिँ यदि महिलाहरू प्रेग्नेन्ट हुँदाखेरि भएमा त्यस्तो महिलाहरूमा महिलाहरूबाट जन्मिने बच्चाहरू जुन छन् तिनीहरूमा जो त्यो इन्फेक्सन चाहिँ ट्रान्समिट हुने चान्स एकदमै बढी हुन्छ। विशेष गरेर त्यस्ता महिलाहरू जसमा चाहिँ त्यस किसिमका इन्फेक्सनहरू थर्ड ट्राइमेस्टर भन्छौँ हामी, जुन बच्चा जन्मिने बेलाको जुन लास्ट तिन महिना छ त्यो महिनामा चाहिँ त्यो तिन महिनामा त्यस्ता इन्फेक्सनहरू भएमा त्यो इन्फेक्सन चाहिँ बच्चामा ट्रान्समिट हुने चान्स अझै बढी हुन्छ। त्यस्ता बच्चाहरूमा निमोनिया मात्र नभएर मेनिन्जाइटिस जस्ता खतरनाक रोगहरू देखिने चान्स एकदमै बढी हुन्छ। त्यसकारण त्यस्ता बच्चाहरूमा चाहिँ अझ विशेष गरेर प्यारेन्टहरूले अभिभावकहरूले एकदमै चाहिँ सावधानीपूर्वक सबै कुराहरू हेर्न चाहिँ जरुरी हुन्छ।
ए भनेपछि डाक्टर साहब, आमाले बच्चा जन्माउनुभन्दा अगाडि जस्तै तिन महिनाको महत्त्वपूर्ण पिरियडमा चाहिँ आमाको शरीरमा कुनै खालको इन्फेक्सन भयो भने त्यही कारणले बच्चालाई निमोनिया जस्ता लगायत अनेक कुनै पनि खालका रोगहरू हुन सक्ने भए होइन? अब यो निमोनिया मान्छेलाई चाहिँ गर्भवती महिलाले चुरोट खाँदा, धुम्रपान गर्दा, मद्यपान गर्दा हुने चान्स चाहिँ जन्मिने बच्चालाई कतिको हुन्छ?
धुम्रपानको विषयमा चाहिँ यसले धुम्रपानले निमोनिया कसरी गराउँछ भन्ने विषयमा धेरै स्टडीहरू भएका छन्। विशेष गरेर जुन बच्चाहरू छन् वा बच्चाहरू मात्र नभएर बुढा मान्छेदेखि लिएर युवकहरू जो छन् यङ एजका मान्छेहरू पनि स्मोक एक्सपोजर भन्नाले अब स्मोकिङ गऱ्यो भने स्मोकिङ आफूले गर्न मात्रै पर्दैन, यदि सेकेन्ड ह्यान्ड स्मोकिङ भनौँ अब अरू मान्छेले स्मोक गरिरहेछ त्यो ठाउँमा बसेको छ भने, त्यस्तो स्मोक एक्सपोजर भएको मान्छेहरूमा चाहिँ न्युमोनिया हुने चान्स बढी हुन्छ, किनभने स्मोकिङबाट आउने धुवाँले चाहिँ हाम्रो शरीरको रोगसँग लड्ने क्षमता घटाउँछ। त्यति मात्र नभएर हाम्रो यो रेस्पिरेटरी ट्र्याक्ट भन्छ हामी फोक्सोदेखि लिएर हाम्रो यो हावा जाने नली सबैतिर एक किसिमको सिलिया भन्ने कुरा हुन्छ, त्यो स्मोकबाट आउने जुन विभिन्न किसिमका टक्सिन्सहरू छन् हानिकारक पदार्थ तिनीहरूले चाहिँ त्यो सिलियाहरूलाई ड्यामेज गरिदिन्छ, त्यो कारणले गर्दा पनि न्युमोनिया हुने चान्स बढी हुन्छ।
भन्नुको मतलब तपाईँलाई मैले एकैछिन रोकेँ, चुरोट अथवा धुम्रपान गर्ने व्यक्तिहरू खतरना मुक्त कम खतरापूर्ण हुन्छन् या चुरोट खाने मान्छेहरूको छेउमा बस्ने मान्छेहरू खतरापूर्ण हुन्छन्, अवस्था के हो वास्तवमा, कसको कारणले अथवा कसलाई चुरोट खाने बढी चाहिँ प्रब्लममा हुन्छ या चुरोटको खाने मान्छेहरूको छेउमा बस्नेहरू धेरै समस्यामा हुन्छन्, यो बारेमा प्रश्न पारिदिनुहोस् न।
बिल्कुल, यो जुन स्मोकिङको कुरा गर्नुपर्दाखेरि सबभन्दा बढी हार्म हुने भनेको यो चाहिँ एक्सटेन्ट अफ एक्सपोजर भन्छौँ हामी जसलाई, जो मान्छेले चाहिँ चुरोट आफैले खाइरहेछ त्यो मान्छेमा चाहिँ जुन स्मोकहरू छ त्यो स्मोक एक्सपोजर र जुन स्मोकमा हुने तत्त्वहरू शरीरभित्र जाने चान्स सबभन्दा बढी हुन्छ, त्यस कारण त्यसलाई हामी फर्स्ट ह्यान्ड एक्सपोजर भन्छौँ। त्यो मान्छेहरूमा चाहिँ यो स्मोकिङबाट हुने साइड इफेक्टहरू जति पनि छन् न्युमोनियादेखि लिएर अरू इन्फेक्सन त्यति मात्र नभएर पछि गएर लङ क्यान्सर जस्ता खतरनाक रोगहरू देखिने चान्सेसहरू चाहिँ एकदमै बढी हुन्छ। त्यसदेखि सेकेन्ड चान्स भएका मान्छेहरू त्यस्ता मान्छेहरू हुन्छन् जसलाई हामी चाहिँ सेकेन्ड ह्यान्ड स्मोकर भन्छौँ, जसमा चाहिँ अब अर्को मान्छेले स्मोकिङ गरिराखेको छ, म चाहिँ नन स्मोकर हुँ तर म उसको वरिपरि बसिरहेको छु भने मैले पनि त्यो उसले गरेको स्मोकको केही पार्ट चाहिँ मैले पनि इन्हेल गरिरहेको हुन्छु, त्यस कारणले मलाई पनि म नन स्मोकर भए पनि मलाई पनि त्यसबाट हुने खतरनाक समस्याहरू आउन सक्छन्। यति मात्र नभएर अहिले गत एक दुई वर्षदेखि थर्ड ह्यान्ड स्मोकरको चाहिँ पनि चाहिँ कन्सेप्ट आइरहेको छ भन्नाले यहाँ अमेरिकन एकाडेमी अफ पिडियाट्रिक्स भन्छौँ यहाँ हामी यहाँ चाहिँ
त्यो भनेको के हो सामान्य
अमेरिकामा जति पनि बच्चाहरूको रोगहरू हामी ट्रिटमेन्ट गर्छौँ अमेरिकामा सबै कुराहरू गाइडलाइनमा चल्छन्। गाइडलाइन भन्नाले कसैले पनि आफ्नो नलेजले मात्र केही गर्न पाउँदैन, यहाँ चाहिँ सर्टेन गाइडलाइनहरू हुन्छन् भन्नाले यहाँको अमेरिकन एकाडेमी अफ पिडियाट्रिक भनेको अमेरिकामा भएका जति पनि पिडियाट्रिसियनहरू छ सबै पिडियाट्रिसियनहरू चाहिँ अमेरिकन
बच्चाका बाल रोग विशेषज्ञहरू
उनीहरू चाहिँ त्यो एकाडेमीले बनाएका गाइडलाइनहरूमा चल्नुपर्छ। अब त्यो एकाडेमीले कस्तो किसिमको गाइडलाइन बनाएको छ भने अहिले थर्ड ह्यान्ड स्मोकर भनेको कोही मान्छेले चाहिँ बाहिर गएर स्मोक गरेर आउँछ होइन, बाहिर गएर स्मोक गरेर आउँछ र भित्र घरभित्र आउँछ भने उसले बाहिर गरेर मात्रै चाहिँ त्यो स्मोकिङबाट हुने चाहिँ जुन चाहिँ खतरनाक समस्याहरू नआउने होइनन्, जब ऊ भित्र आउँछ उसले आफ्नो कपडाहरूमा पनि स्मोक लिएर आएको हुन्छ, त्यस कारण भित्र चाहिँ कोही अर्को नन स्मोकिङ गर्ने मान्छे छ भने त्यसलाई चाहिँ त्यो थर्ड ह्यान्ड स्मोकिङ भन्छौँ, त्यसले पनि खतरनाक समस्याहरू देखिने भएको छ। त्यसरी चाहिँ
भन्दाखेरि अब चुरोट खाने मान्छेहरू त अब खतरापूर्ण हुने भइहाले तर चुरोटको खाने मान्छेहरूको संसर्गमा बस्ने मानिसहरू पनि त्यत्तिकै खतरापूर्ण हुन्छ,
यदि उनीहरूले चाहिँ त्यो समयमा स्मोकिङ गरिराखेका छैनन् भने पनि त्यो खतरा चाहिँ केही न केही पर्सेन्टेज हुन्छ, किनभने तिनीहरूको शरीरमा होइन तिनीहरूको शरीरमा केही न केही पार्ट चाहिँ स्मोक हुन्छ, बुझ्नु भएन।
भनेपछि अब यो त सामान्यत अब हामीले गऱ्यौँ कि छलफल अब चुरोट खाने मान्छेहरू खतरापूर्ण हुन्छन् रोग लाग्छ तर नखाने मान्छेहरूलाई पनि त्यति नै खतरा हुनसक्छ उनीहरूबाट अलिक पर बस्नुपर्छ भन्ने सामान्य हाम्रो यो जानकारीको कुरा भयो। अब कुराकानीलाई अलिकता फरक ढङ्गले जाउँ, जस्तो अब निमोनिया त भइहाल्यो, कुनै बच्चा जन्मिने बित्तिकै निमोनिया भइहाल्यो अथवा 5 वर्ष 7 वर्षको बच्चालाई निमोनिया छ उसले डाक्टरको प्रिस्क्रिप्सन अनुसार एन्टिबायोटिक औषधि खान्छ होइन, त्यतिखेरको अवस्थामा घरमा बुवा आमाले बालबच्चाको लागि अथवा जो मान्छे निमोनियाबाट पीडित छ उसको लागि कस्तो खालको सावधानी अप्नाउनु पर्छ, पहिला सुरुमा बालबच्चाले कस्तो खालको सावधानी र वृद्धहरूलाई के भयो भने कस्तो खालको सावधानी यो बारेमा पनि बताइदिनुहोस् न।
हजुर, अब पहिलो कुरा चाहिँ हामीले के बुझ्न जरुरी छ भने निमोनिया भनेको एक किसिमको सरुवा रोग हो,
ए यो भनेपछि यो यो सर्न सक्छ कसैलाई तपाईँलाई तपाईँको बच्चालाई छ र मेरो बच्चा तपाईँको बच्चासँग नजिक खेल्यो अरे भने यो निमोनिया सर्न
सक्छ किनभने निमोनिया भनेको अब धेरै जस्तो केसहरूमा चाहिँ हामी भाइरल निमोनिया भन्छौँ किनभने अब न्युमोनिया भन्ने बित्तिकै हामी एन्टिबायोटिक खानुपर्छ भन्ने हाम्रो एउटा चाहिँ ओल्ड कन्सेप्ट छ दिमागमा तर त्यो डेफिनेटली त्यो चाहिँ रङ कुरा हो किनभने धेरै जस्तो मोर देन 60% होइन चाहिँ न्युमोनिया चाहिँ भाइरल न्युमोनिया भन्छौँ भाइरसले गर्दा हुन्छ त्यस्तो न्युमोनियाहरूमा चाहिँ कुनै पनि एन्टिबायोटिकको केही पनि रोल हुँदैन तर के हुन्छ भने भाइरसहरू चाहिँ ब्याक्टेरियाभन्दा पनि भाइरसहरू चाहिँ हावाबाट श्वास प्रश्वासबाट सर्ने क्षमता एकदम बढी हुन्छ त्यस कारणले कोही बच्चा छ उसलाई निमोनिया भइराखेको छ भने त्यो बच्चाबाट अर्को बच्चामा सर्न सक्ने क्षमता एकदमै बढी हुन्छ त्यस कारणले पहिलो कुरा अभिभावकहरूले ध्यान पुर्याउनु पर्ने कुरा के हो भन्दाखेरि एउटा बच्चालाई निमोनिया छ भने त्यो बच्चालाई अर्को स्वस्थ बच्चाको कन्ट्याक्टबाट चाहिँ टाढा राख्नु एकदमै जरुरी हुन्छ
नम्बर वान
दोस्रो कुरा घरमा अब जो मान्छेहरूको चाहिँ भनौँ न अब रोगसँग लड्न सक्ने क्षमता कम भएका मान्छेहरू हुनसक्छन् घरमा जस्तै वृद्ध मान्छेहरू जस्तै अर्को ग्रुप अफ मान्छे भन्छौँ हामी इम्युनो कम्प्रोमाइज मान्छे भन्छौँ जसको रोगसँग लड्ने क्षमता कम हुन्छ जस्तै अब भनौँ कुनै रोग लागेका एचआइभी रोग लागेका मान्छेहरू भनौँ होइन यस्ता रोगहरूमा चाहिँ अब इम्युनिटी मान्छेको यत्तिकै कम भएको हुन्छ रोगसँग लड्ने क्षमता त्यस्ता मान्छेहरूलाई पनि त्यस्ता बच्चाहरूबाट टाढा राख्नु जरुरी हुन्छ अब त्यो बाहेकका कुराहरू चाहिँ केयरका कुराहरू भए अब जस्तै भनौँ यदि अब तपाईँले चाहिँ आफ्नो बच्चालाई निमोनिया भयो हस्पिटल लानुभयो होइन त्यहाँ चाहिँ एउटा ब्याक्टेरियल निमोनिया भनेको एक किसिमको भाइरस हुन्छ अर्को ब्याक्टेरियल
दुई प्रकारको निमोनिया हुने भयो
हजुर मेनली अब तपाईँलाई डक्टरले चाहिँ बच्चालाई चाहिँ होइन ल एन्टिबायोटिक खानुपर्छ यो ब्याक्टेरियल निमोनिया हो भनेर घर पठाएका छन् भने पहिलो कुरा के याद गर्नुपर्छ भने एन्टिबायोटिक भनेको कम्प्लिट कोर्स नकाइकन यसले काम गर्दैन अब मान्नुहोस् प्रायः जसो निमोनियाको कोर्स भनेको 10 दिनभन्दा कमको कोर्स हुँदैन धेरै जसो एन्टिबायोटिकहरू चाहिँ कमनली युज गर्ने एन्टिबायोटिक 10 दिन हुन्छ त्यस कारण पुरा अब जस्तै 2 दिन एन्टिबायोटिक खुवाउने त्यसपछि हो मेरो बच्चा त ठिक भयो औषधि किन चाहियो भनेर बन्द गर्ने कुरा चाहिँ बिल्कुलै गर्नु
त्यो गलत भयो होइन भन्दाखेरि अब सामान्यत हामीले एउटा 3 प्रिकसन्स चाहिँ लिनु पऱ्यो भनौँ न औषधि डाक्टरले दियो त्यो कम्प्लिट डोज खानु पऱ्यो 7 दिन 10 दिन कति भयो अर्को कुरा चाहिँ आफ्नो बच्चालाई निमोनिया भएको छ अथवा अरू कसै छिमेकीको बच्चालाई निमोनिया भएको छ भने सामान्य संसर्गबाट चाहिँ जोगाउनु पऱ्यो यो सर्न सक्ने बिरामी भयो होइन अनि भनेपछि अब यस्तै प्रिकसन्स लिनु पऱ्यो अब त यो भ्याक्सिनको बारेमा के छ मतलब खोपहरू निमोनियाको बारेमा के छ यसबारेमा पनि बताइदिनुहोस् न
हजुर अब खोपको कुराहरू गर्दाखेरि चाहिँ निमोनियाको लागि एकदमै बच्चाको पहिलो एक वर्षभित्र हामी प्राइमरी भ्याक्सिनेसन भन्छौँ यहाँ यो अमेरिकामा चाहिँ होइन पहिलो बच्चाको एक वर्षभित्र निमोनियालाई दिने सबै सम्पूर्ण भ्याक्सिनहरू कम्प्लिट गर्छौँ त्यो कस्तो हुन्छ भन्नुहोला भने अब कुन ब्याक्टेरियाले गर्दा चाहिँ धेरैजसा मान्छेहरू भएको होइन धेरैजसा बच्चाहरूलाई चाहिँ निमोनिया हुन्छन् वा कुन भाइरसले गर्दा बढी निमोनिया हुन्छ त्यस्ता भाइरस र ब्याक्टेरियाहरूलाई को अगेन्स्टमा चाहिँ सर्टेन भ्याक्सिन्सहरू छन् यहाँ
निमोनियाका पनि छन्
छन् निमोनियाका जस्तै भन्छौँ पहिलो कुरा हामी इन्फ्लुएन्जा भन्छौँ यहाँ होइन अमेरिकामा भनौँ संसारभरि नै अब फ्लू भ्याक्सिन भनेर सबैतिर चल्न थालेका छन् आजकल अब अमेरिकामा चाहिँ एउटा गाइडलाइनै छ होइन सम्पूर्ण बच्चाहरूलाई 6 महिनादेखि पछाडिका सम्पूर्ण बच्चाहरूलाई फ्लू भ्याक्सिन दिनुपर्छ भनेर अब त्यसले चाहिँ अब धेरै निमोनियाका धेरै बच्चाहरूलाई चाहिँ जोगाउँछन् किनभने निमोनिया भाइरसले एउटा जुन छ इन्फ्लुएन्जा भाइरस चाहिँ एउटा मेजर कज हो निमोनियाको बच्चाहरूमा तर एकदमै यहाँको बच्चाहरू चाहिँ मोर देन 95% चाहिँ यो इन्फ्लुएन्जासँग भ्याक्सिनेटेड हुन्छन् त्यस कारण त्यो रोग कम हुँदै गइरहेछ अहिले भन्नुभयो होइन क्या अब अर्को भनेको ब्याक्टेरियलमा हामी भन्छौँ न्युमोकोकस भन्ने एउटा चाहिँ एउटा ब्याक्टेरिया हुन्छ त्यसको लागि चाहिँ बच्चाले 3 खोपहरू पाउँछन् यहाँ 2 महिनामा एउटा भ्याक्सिन हुन्छ 4 महिना र 6 महिना गरेर 3 चाहिँ प्राइमरी सिरिज भन्छौँ हामी 6 महिना हुँदासम्म बच्चाले त्यो भ्याक्सिन कम्प्लिट गरिसकेको हुन्छ त्यसलाई हामी न्युमोकोकल भ्याक्सिन भन्ने गर्छौँ त्यो हरेक बच्चाले लगाउँछ यहाँ यसरी चाहिँ न्युमोनियाको लागि चाहिँ मेजर भ्याक्सिन्सहरू पहिलो एक वर्षमा खत्तम भइसकेका हुन्छन्
भनेपछि अमेरिकामा चाहिँ अब निमोनियाको लागि पनि भ्याक्सिनहरू छ भ्याक्सिनहरूबाट पनि बच्चाहरूलाई के हदसम्म बचाउन सकिन्छ अनि वृद्धहरूको बारेमा चाहिँ के छ नि
वृद्धहरूमा अब कस्तो हुन्छ भने जो मान्छेहरूमा अब निमोनिया हुन सक्ने जुन छ भनौँ न जस्तै जसको चाहिँ इम्युनिटी कम छ जस्तो कि मैले पहिले भने होइन धेरै वृद्ध मान्छेहरू छन् वा कसैलाई चाहिँ अब एचआइभी रोग लागेको छ वा त्यस्तै तरिकाले चाहिँ इम्युनिटी कम हुने अन्य किसिमका विभिन्न रोगहरू लागेका मान्छेहरूमा त्यस्तो मान्छेलाई पनि हामी न्युमोकोकल भ्याक्सिन दिन्छौँ वर्षेनी वर्षमा एकपल्ट चाहिँ त्यो न्युमोनियाबाट बचाउनको लागि चाहिँ न्युमोकोकल भ्याक्सिन भनेर दिन्छौँ त्यसले पनि चाहिँ धेरै पर्सेन्ट मान्छेहरूमा त्यो रोगबाट बचाइराखेको हुन्छ
अर्को कुरा निमोनिया भइसकेका बिरामीहरू वृद्ध युवा केटाकेटी जसले पनि खानपान चाहिँ कस्तो हुनुपर्छ उनीहरूको जीवनशैली कस्तो खालको हुनुपर्छ तातो चिसो खाने कस्तो त्यसबारेमा पनि बताइदिनुहोस् न
हजुर यो अब निमोनिया विशेष गरेर जाडो सिजनमा चाहिँ बढी हुने भएकोले विशेष गरेर निमोनिया भएका मान्छेहरूले वा निमोनिया हुन सक्ने मान्छेहरूले चाहिँ खानपिनमा विशेष जोड दिनुपर्ने हुन्छ जस्तै कि जुन खानाहरूले गर्दा चाहिँ बढी चिसो लाग्ने समस्या हुन्छ चिसोमा बाहिर नजाने तातो कपडा न्यानो कपडा लगाउनेदेखि लिएर तातो कुराहरू खाने होइन जस्तै अब भनौँ न तपाईँको चिसोमा चाहिँ अब सुपहरू यस्ता कुराहरूमा बढी ध्यान दिने यस्तो गऱ्यो भने यो कुराहरूले पनि चाहिँ न्युमोनिया हुनसक्ने जुन छ नि चान्स चाहिँ डेफिनेटली कम गराउँछ किनभने धेरै जसा जुन भाइरसहरू छ मैले पहिले पनि भने निमोनिया धेरै जसो ब्याक्टेरियाभन्दा बढी भाइरसले गर्दा हुन्छ भाइरसहरू चाहिँ जति चिसो वातावरणमा चाहिँ उनीहरू चाहिँ बढी ग्रो हुने चान्स चाहिँ बढ्छ
एक्टिभ हुन्छ
हजुर त्यस कारणले गर्दा पनि चिसोबाट चाहिँ जति हामी बस्न सक्यौँ त्यो न्युमोनिया हुने चान्स यत्तिकै कम हुन्छ यसरी चाहिँ हामी चिसोसँग चाहिँ विशेष गरेर बच्चा र वृद्ध मान्छेहरूलाई चाहिँ हामीले चिसोसँग चाहिँ एक्सपोज हुन दिनु हुँदैन
भनेपछि अब समग्रमा निमोनिया हुने कारणहरूमा हाम्रो कन्क्लुजन के भयो त भन्दा डाक्टर साहब धुम्रपानले पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका खेल्ने भयो जन्मिने बित्तिकै जुन बच्चा जन्मिन्छ जन्मिने बित्तिकै बच्चालाई निमोनिया हुने कारणमा गर्भवती महिला बच्चा जन्माउने आमा उसलाई भएको सङ्क्रमणको कारणले पनि निमोनिया हुने भयो अनि हाम्रो जीवनशैली अब हामी चिसोमा धेरै हिँड्दा ओर्दा धेरै एक्सपोज हुँदाखेरि पनि निमोनिया हुने भयो सामान्यतः यही कारणहरू नै हो होइन
हजुर विशेष गरेर
यही कारणहरू हुन् भनेपछि अब निमोनिया भइसके पछाडि मान्छेहरू आत्तिन्छन् अब जस्तो निमोनिया भयो अब मतलब चाहिँ रोग लागिसके पछाडि मान्छेहरू डराउँछन् सामान्यतः वास्तवमा डराइहाल्नुपर्ने अथवा डराउनु नपर्ने कस्तो खालको अवस्था हो निमोनिया रोग चाहिँ के हो एकदमै निको भइहाल्ने अथवा नहुने कस्तो खालको यो बारेमा पनि प्रश्न पारिदिनुहोस् न
हजुर रोमनजी अब मैले पहिले पनि भने निमोनिया विशेष गरेर जुन भाइरसहरूले हुने निमोनिया हुन्छ धेरैजसो निमोनियाहरू चाहिँ आफै कन्ट्रोल हुने कन्डिसनमा हुन्छन् जो मान्छेको चाहिँ रोगसँग लड्न सक्ने क्षमता राम्रो छ जुन छ नि युवा मान्छेहरूमा चाहिँ प्रायःजसो धेरैजसो भाइरल निमोनियाहरू आफै चाहिँ ठिक हुन्छन् हामीले जस्तै अब ज्वरो आएको हुन्छ ज्वरो आउँदाखेरि चाहिँ सिटामोल वा भनौँ न ज्वरो कम गराउने औषधि दिने तातो कुराहरू खाने यो सबै कुराहरूले चाहिँ निमोनिया भाइरल निमोनियाहरू आफै ठिक हुन्छन् तर जुन ब्याक्टेरियल निमोनियाहरू भन्यौँ हामीले अघि नै विभिन्न किसिमका ब्याक्टेरिया जस्तै कि अब न्युमोकोकस यस्तो ब्याक्टेरियाहरूले हुने निमोनियाको लागि चाहिँ प्रायःजसो एन्टिबायोटिक युज नगरिकन चाहिँ निमोनिया ठिक हुँदैन अनि विशेष गरेर साना बच्चाहरू जस्तै चाहिँ तपाईँलाई भन्न सक्दैन कि होइन जस्तै चाहिँ अब पहिलो कुरा उनीहरूमा कफ रिफ्लेक्स भन्ने कुरा हुँदैन उनीहरूले खोकेर जुन छ नि खकार निकाल्न सक्ने क्षमता हुँदैन उनीहरूमा त्यस्ता बच्चाहरूमा चाहिँ यदि निमोनिया भयो भने त्यो निमोनिया चाहिँ एकदमै त्यसले चाहिँ फोक्सोलाई धेरै ठुलो असर गर्न सक्ने होइन फोक्सोमा चाहिँ त्यो इन्फेक्सन जमेर बस्ने चान्स बढी हुन्छ र त्यस्ता बच्चाहरूमा विशेष गरेर चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ त्यस्तो बच्चाहरूलाई यदि हामीलाई शङ्का लाग्यो बच्चाले चाहिँ एकदम छिटो छिटो सास फेरिरहेछ बच्चाको धेरै धेरै हाई ग्रेड टेम्परेचर भयो भनौँ न तपाईँले अब चाहिँ तापक्रम नाप्नु बच्चाको 105-106 पुग्यो यस्तो अवस्थामा चाहिँ बच्चालाई तुरुन्तै अस्पताल लग्नुपर्ने हुन्छ किनभने अब त्यस्ता बच्चाहरूमा चाहिँ एक्सरे गरेर नहेरिकन चाहिँ कसैले पनि यत्तिकै निमोनिया भयो भनेर भन्न सक्ने स्थिति हुँदैन यसरी चाहिँ विशेष गरेर साना बच्चाहरूमा चाहिँ हामीले एकदमै विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ
भनेपछि हामी कसैलाई निमोनिया भयो बच्चालाई निमोनिया भयो भने हामी आत्तिहाल्नु पर्दैन हामी त्यो राइट टाइममा हस्पिटल डक्टरसँग पुर्यायौँ भने यो चाहिँ निको हुने सम्भावना पनि त्यति नै छ र बिरामी पहिलाको जस्तै स्वस्थ अवस्थामा फर्किन पनि सक्छ होइन तर हामीले उपचारको बेलामा अनि त्योभन्दा रोग लाग्नुको लक्षण लाग बित्तिकै लक्षण देख्ने बित्तिकै हामीले हस्पिटल पुऱ्याइहाल्नु पऱ्यो.
एक्ज्याक्टली हजुर, त्यही हो रोमनजी. किनभने न्युमोनिया भनेको एउटा यस्तो रोग हो जो चाहिँ यदि समयमा चाहिँ त्यसको उपचार भयो भने 100% क्योर रेट छ यसको. सबै मान्छेहरू चाहिँ के त पहिलेकै नर्मल अवस्थामा आउँछन्,
आउन सक्छन्. हवस् त डाक्टर साहब, आजको यस स्वास्थ्य छलफल कार्यक्रममा आफ्नो अमूल्य समय दिएर नेपाली रेडियो .com हिमालीश्वरहरूलाई सहयोग गरिदिनु भएकोमा म व्यक्तिगत तर्फबाट र हाम्रो कार्यक्रम सञ्चालक रेडियो सञ्चालक सहदेव पौडेलको तर्फबाट पनि तपाईँलाई हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रम यहीँ समाप्त गर्न चाहन्छु. आज्ञा दिनुहोस्, नमस्कार.
धन्यवाद रोमनजी.
महत्त्वपूर्ण जानकारी. हिमाली स्वरहरूको स्वास्थ्य छलफलमा चिकित्सकहरूसँग गरिएको यो सामान्य छलफल हो. यो छलफललाई आधार बनाएर आफ्नो चिकित्सकहरूको सल्लाह बिना कुनै पनि औषधि उपचारहरू उपयोग नगर्नुहोला.
हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक.
जन्मभूमि च स्वर्गादपि गरी.
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू.